گرتے جا رہے ہیں۔ ویکسین ہماری حفاظت میں مدد کریں گی، لیکن جب تک یہ وسیع پیمانے پر دستیاب نہیں ہو جائیں، ہم سب کو صحت عامہ کے مشورے اور ہدایت پر عمل کرنا چاہیے۔ اس کا مطلب یہ ہے کہ گھریلو سامان خریدنے جیسی ضروری وجوہات کے علاوہ گھر پر ہی رہیں، گھر پر رہیں، محفوظ رہیں، زندگیاں بچائیں۔ حکومت اونٹیریو کی جانب سے ادا شدہ۔
جے این جی مارگیجز ڈیلز ود مارگیجز فار سیلف امپلائڈ، فائنینسنگ فار سیکنڈ مارگیجز، 100% فائنینسنگ آن بلڈر پرچیزز، نیو امیگرینٹس اینڈ لو ریٹس۔ اف یو لوکنگ فار ا کیریئر ان مارگیج انڈسٹری، جے این جی مارگیجز از ہائرنگ فار نیو اینڈ ایکسپیرینس مارگیج ایجنٹس۔ فار مور انفارمیشن کال جرمنجیت سنگھ اور گرپریت اوبے ایٹ 416-898-3800، 416-898-3800۔ بروکریج لائسنس نمبر 13034۔
او میں کیا جلدی تیار ہو جا، فرنیچر پسند کردے کردے بھی ٹائم لگنا۔
ہاں سوڈی فرنیچر ہی تا جانا ہے، اپنے گھر دے کول ایئرپورٹ روڈ والی لوکیشن تے۔
او نہیں، ہن اپاں انہاں دی کینیڈی لوکیشن تے جانا، ہن انہاں دا پورا سٹاف پوری کوالٹی نال اکو چھت نیچے اپنی سروسز دے گا۔
سوڈی فرنیچر کمیونٹی دا سب تو پرانا فرنیچر سٹور ہن اپنا فرنیچر کینیڈی لوکیشن تو ہی سیل کرے گا۔ اپنی پسند دا فرنیچر ودھیا ڈیلز تے لینڈ لئی اج ہی آؤ انہاں دی کینیڈی لوکیشن 142 کینیڈی Road South, Brampton. Call 905-874-7171.
Hot Start Premier Night. Watch the year's biggest blockbusters streaming straight to your screen exclusively on Hotstar. Sign up at a special price of $44.99.
When you use the promo code EOS, visit hotstar.com/CA.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے، کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نے تہاڈا گھر، پریوار تے تہاڈے بچے سانجے نے۔ اس وقت کئی سوال اٹھتے نے کہ پراپرٹی کس کول جائے گی، کسٹڈی کس نو ملے گی، تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے۔
ایس این ایس لوئرز کو انہاں سارے سوالاں دے جواب تے تہاڈے حق لئی لڑن واسطے لیاقت ہے۔ اپنے حق جانن لئی یا صلاح لین لئی اج ہی ایس این ایس لوئرز نو کال کرو 416-655-2000۔
کووڈ 19 کی ویکسین ہے اور آپ؟
مجھے کیسے پتا چلے گا کہ کووڈ 19 کی ویکسینیں محفوظ ہیں؟
جب بھی کوئی نئی چیز آتی ہے تو سوالات کا ذہن میں آنا عام بات ہے۔ ہم آپ کو آگاہ کرنا چاہتے ہیں کہ ہیلتھ کینیڈا صرف ان ویکسینوں کی منظوری دیتا ہے جو محفوظ، مؤثر اور اعلیٰ ترین معیار کی حامل ہوتی ہیں۔ کینیڈا اپنے اعلیٰ معیارات اور سخت گیر ویکسین کے جائزے کے عمل کی بدولت دنیا بھر میں جانا جاتا ہے۔ کووڈ 19 کی ویکسینوں کے بارے میں canada.ca/covidvaccine پر مزید معلومات حاصل کریں۔ حکومت کینیڈا کی طرف سے ایک پیغام۔
آپ سن رہے ہیں ریڈیو ساز آواز براڈ کاسٹنگ سروس 24/7۔ ہماری ریڈیو او ٹی وی کی سروس کے لیے وزٹ کیجیے eawaz.com یا پھر آج ہی eawaz آفیشیل ایپ اپنے اسمارٹ فون میں ڈاؤن لوڈ کیجیے۔ اور اب وقت ہوا چاہتا ہے خوبصورت اور معلوماتی پروگرام کا جو eawaz ٹی وی کے لیے ریکارڈ کیا گیا۔ eawaz ٹی وی کو آپ تمام IPTV باکسز پر دیکھ سکتے ہیں۔
جی صاحب، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ہمارے تو مظفر خوش آمدید کہتے ہیں آپ کو ٹورنٹو سے۔ ہمارے ساتھ اس پروگرام میں جناب سمیع اللہ ملک صاحب انگلینڈ سے شامل ہوا کرتے ہوتے ہیں۔ سمیع اللہ ملک صاحب کسی بھی تعارف کے محتاج نہیں ہیں، انٹرنیشنلی کام کر رہے ہیں، آپ کے آرٹیکلز تمام دنیا کے اخباروں میں پڑھے جاتے ہیں، آپ کی ویب سائٹ بٹر ٹرتھ کے نام سے، اور سچ تو بہت ہی کڑوا ہوا کرتا ہے، اور آج کا سچ تو انتہائی تلخ اور کڑوا ترین۔ ہم عارفہ مظفر اور ہم ٹورنٹو سے آپ سے مخاطب ہیں۔ ہماری ویب سائٹ www.eawaz.com اور فیس بک کا پیج ای آواز کے نام سے ہے۔ یہ تمام پروگرام اس جگہ پہ آپ دوبارہ دیکھ سکتے ہیں۔ سمیع اللہ صاحب کی سائٹ جو ہے، سمیع اللہ ملک صاحب کی جو سائٹ ہے، دیٹ از bittertruth.uk، اور ہمارا جو ویب سائٹ ہے دیٹ از www.eawaz.com۔ جیسے میں نے کہا کہ آج کا سچ تو بہت ہی تلخ، بے انتہا تلخ، یعنی کہا جا رہا ہے کہ پاکستان کا مالیاتی نظام پاکستان کے ہاتھ سے نکل گیا. آج آپ اسٹیٹ بینک کی ویب سائٹ پہ جائیں تو آپ کو لکھا ہوا نظر آئے گا www.statebank.org, یعنی ایک الگ سے ادارہ پاکستان میں. اسٹیٹ بینک کو انڈیپینڈنٹ کیا گیا ہے, یعنی ورلڈ بینک کے اشاروں کے مطابق چلے گا. حکومت پاکستان کو قرضہ دینے کا مجاز نہیں ہوگا. اگر دینا ہے تو کس طرح سے دینا ہے اس کے بارے میں جتنی پوزیشنز ہیں, جو اپوائنٹمنٹس ہیں, وہ تمام کی تمام ورلڈ بینک اس میں انٹروین کرے گا. اور جتنے اس کے ملازمین ہیں وہ ان کی نیب پرسش نہیں کر سکتا, یا آئی ایم ایف اس کی پرسش نہیں کر سکتا. اور یہ ملازمین جو ہیں ان کا جو دوران ملازمت ہے وہ بھی 3 سے 5 سال کے درمیان, 3 سے ہٹا کے 5 سال کے درمیان کر دیا گیا. آف کورس گورنر اسٹیٹ بینک سال میں ایک بار پارلیمنٹ سے مخاطب ضرور ہوں گے اپنی کارکردگی کو بتانے کے لیے. تو بہرحال یہ ایکٹ کیا ہے, سب سے جو کہتے ہیں نا, ہمارا پچھلا پروگرام ابہام سے متعلق تھا, پھر ہم نے یعنی یہ جو معلومات کو شیئر کرتے چلے جانا اور وہاں پر شک شبہ پیدا ہوتے چلے جانا اور وہ بڑھتا چلے جانا, قوم میں افراتفری کا پیدا ہونا, اگر کوئی ایسا معاملہ تھا تو ان کو اکاؤنٹیبلٹی ضرور رکھنی چاہیے تھی. ہوا یہ کہ کابینہ میں پیش کیا, کسی نے ایک اس کی تصویر نکالی, تصویر نکال کے باہر کر دی, اور پھر ہم تمام کے تمام اس کو اسی طرح سے فارورڈ کرتے چلے جا رہے ہیں. یعنی عجیب و غریب کیوس کی صورتحال ہے. یقیناً اس بارے میں جناب سمیع اللہ ملک سے بہتر اور کوئی بھی نہیں بات کر سکتا. جناب, ہم آپ کو خوش آمدید کہتے ہیں. السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جی سر, معاملے تو یہی کہ میں سب سے غم کی بات کی ہوں کہ اسٹیٹ بینک آف پاکستان کی طرف اگر جائیں تو www.statebank.gov کی بجائے اسٹیٹ بینک آف پاکستان .org, یعنی انڈیپینڈنٹ ادارہ بنا دیا. مطلب آپ ہی کی زبانی سننا چاہتے ہیں, یہ کیا ہو گیا, کیا ہو گیا. میں اگر دیکھتی ہوں گورنمنٹس کا تو حفیظ شیخ آئے, پھر میں بلکہ اس کو دیکھ رہی تھی کہ پاکستان کے اسٹیٹ بینک کے لیے انہوں نے ابھی ڈاکٹر باقر صاحب کو لے کر کے آئے. اس سے پہلے ڈاکٹر محمد یعقوب صاحب بھی تھے جنہوں نے باقاعدہ ایک انڈیپینڈنٹ سینٹرل بینک کے بارے میں اپنا آرکیٹیکچر بھی پیش کیا تھا. بٹ الٹیمیٹلی آپ سے بہتر سن سکتے ہیں کہ کیا ہو گیا, بتائیے ذرا ہمیں.
اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. لو انزلنا هذا القرآن على جبل رأيته خاشعا متصدیا من خشیة اللہ تلک المثال نضربها للناس لعلهم يتفکرون واللہ الذی لا الہ الا هو صدق اللہ علیہ العظیم. رب اشرح لی صدری یسر لی امری اہلل عقدۃ من لسانی یفقہوا قولی ربنا تقبل منا انک انت السمیع العلیم آمین یا رب العالمین. میں آصف بہن, آپ نے جس طرح انٹرو اپنے جو انٹرو میں جو کچھ کہا ہے آپ نے, اس میں تو کوئی شک نہیں, آپ خود بھی کیونکہ ماشاء اللہ بڑی باخبر ہیں اور آپ تیاری کا تشریف لاتی ہیں. جو بات میں آپ سے اس کرنا چاہتا ہوں وہ یہ, اس بات کو آپ دیکھیے کہ اس جدید دور میں اب ملکوں کو فتح کرنے کے لیے افواج کی نہیں بلکہ معاشی طور پر مفلوج کر کے اپنا دست نگر بنا کر اپنی شرائط پر ملکوں کی قسمت کا مالک بننے کا پروگرام جاری و ساری ہے. معاشی طور پر زیر کرنے کے لیے مختلف بین الاقوامی مالیاتی ادارے اس وقت یہ خطرناک کھیل کھیلنے میں مصروف ہیں. اسٹیٹ بینک آف پاکستان کی خود مختاری کے حوالے سے ایک مسودہ قانون جو منظر عام پر آیا ہے, جس پر کئی حلقوں نے شدید تشویش کا اظہار کیا ہے, اور میری مراد بین الاقوامی معاشی ماہرین ہیں جو کہ پاکستان کے, جن کا ایک دنیا میں ایک نام ہے, ان کے بھی اب خیالات دیکھنے تو سبھی ہی پریشان ہیں, اور اس قدر پریشان ہیں کہ ہم نے ابھی تک تو اپنے کسی بھی پروگرام میں اس قدر پریشانی کا اظہار نہیں کیا. اب اس سے جو اس کا مضمون ہے, اس کو اگر پڑھا جائے, جس کو میں نے خود پڑھا ہے, تو اس سے تو ہمارے ملک کے بہت سارے مالی اور معاشی مسائل ایسے پیدا ہوں گے کہ جس سے سماجی انتشار پیدا ہونے کا بہت خدشہ ہے. اب میں اس مجوزہ قانون کو جو اسٹیٹ بینک کا پاکستان ترمیمی ایکٹ 2021 کا نام دیا گیا ہے, اس کی منظوری ہماری وفاقی کابینہ نے 9 مارچ کو دی تھی. یعنی اب یہ देखिए उसी चीज की मंजूरी दी जाती है जिसके बारे में आगे से कानून बनाना मकसूद होता है, और उसके बाद ये भी इंडिया दे दिया गया है कि अगर हम इसे पार्लियामेंट में पास ना करवा सके तो हम इसे फिर जो सदर का जो हुकूमत के पास जो एक खास इख्तियार होता है सदर से ऑर्डिनेंस जारी करवाना, तो हम उस ऑर्डिनेंस को जारी करवा लेंगे जो कि 90 दिन के लिए होगा, 90 दिन के लिए उसमें आप उस कानून उस पर जो तरमीम मंजूर की है इस पर अमल दरामद हो सकता है। और अभी थोड़ी देर पहले मैंने एक बहुत बड़े आईनी माहिर थे पाकिस्तान में, उनसे मेरा रब्ता हुआ तो उन्होंने कहा कि मसला सिर्फ ये नहीं कि 3 महीने का, उस 3 महीने के बाद फिर एक और 3 महीने का ऑर्डिनेंस भी इश्यू हो सकता, तो गोया ये 6 महीने का, तो आप 6 महीने की तलवार तो आपकी गर्दन पे मौजूद है चाहे से आप पार्लियामेंट में ना भी लेके जाए। अब ये मसौदा कानून जिसका मैंने जिक्र करूंगा मैं अभी आपसे, मुल्क में बहुत सारे माली और माशी मसाइल का मौजूद तो बनेगा ही, बल्कि इसके नतीजे में मुल्क की अहम अदारे और हसास तनसीबात भी महफूज नहीं रह सकेंगी, और मुल्क की माशी बदारी की वजह से समाजी इंतजार में भी जो समाजी इंतजार पैदा होगा वो भी हमारे मुल्क से यानी वो लोगों से हुकूमत से कंट्रोल नहीं हो पाएगा। और जैसे आप पता है कि दुश्मन ताकत तो चाहती यही है, उन हुकूमत हुकूमत दावा तो ये है कि जिन्हें हमने तो सिर्फ सियासी तौर पर अपने बैंक को आजादी सियासी आजादी देने के लिए इसलिए हमने काम किया, हालांकि ऐसी बात नहीं है, हालांकि ऐसी बात है, ऐसी बात अगर ना होती तो ऐसी बात ना होती। और अगर आप छुपाते नहीं, आप क्यों छुपा रहे हैं, आपने अभी तक उसको अखबार में क्यों, आपने जब कैबिनेट से पास करवा लिया है और इस कदर हर टीवी चैनल के ऊपर इसके बारे में जो तशवीश का इजहार हो रहा है, तो क्यों कोई वजीर या कोई कैबिनेट का आदमी जो है आके इसकी तस्दीक या तरदीद नहीं करता, इसकी क्या वजह है?
सर आम वजीर को तरदीद या उसकी तफसील बताने के बजाय मुतल्लिका इदारे को आके बतानी चाहिए, क्योंकि एक पाकिस्तान का अलमिया ये भी है कि हर शख्स जब आके अपनी राय देता है तो वो यानी मुतल्लिका इदारे जो हमारा नेशनल इकोनॉमिक काउंसिल है उसके लोग आके इसके बारे में बताएं या हमारे वजीर खजाना आके इसके बारे में बात करें।
बिल्कुल, तो बिल्कुल मैं आपसे 100% इत्तफाक करता हूँ, यही होना चाहिए था और यही अभी तक भी ये क्यों नहीं हुआ। अब इस मसौदे कानून का बुनियादी मकसद जो है स्टेट बैंक के अंदर कहते तो ये है कि सियासी सर को खत्म करना है, लेकिन कानून का इस इबारत का अगर आप गौर मताला करें तो यूं लगता है जैसे पाकिस्तान की खुद मुख्तारी को गिरवी रख दिया गया, मालियाती अमूर हुकूमत के मालियाती अमूर जो है हुकूमत के कंट्रोल से निकल जाएंगे, इस कानून के बाद स्टेट बैंक हुकूमत के इख्तियार से बाहर निकल जाएगा और हुकूमत की कोई नुमाइंदगी नहीं होगी इस बैंक के अंदर, महंगाई को कंट्रोल करने का मुकम्मल इख्तियार बैंक के पास आ जाएगा जिससे मईशत पे आपको पता है खतरनाक असरात मरतब होंगे ही, मतलब फिर हुकूमत इस बात की पाबंद होगी कि वो बैरूनी कर्जों की अदायगी को अपनी पहली तरजीह बनाए, फर्स्ट प्रायोरिटी बनाए, और दूसरे खर्चात के बारे में बाद में सोचें। इसका मतलब यह है कि हुकूमत की आमदनी बैरूनी कर्जों की अदायगी के लिए चली जाएगी, अगर हुकूमत स्टेट बैंक से कर्जा नहीं ले सकेगी तो फिर ऐसी सूरत हाल में हुकूमत को लाजमी बात है कि कमर्शियल बैंकों से महंगे कर्ज लेने पड़ेंगे। और बहन मैं आपको एक बात तशवीश की बता रहा हूं, वो ये है कि 80% से जायद हमारा बैंकिंग सेक्टर की जो मलकियत है वो गैर मुल्कियों के हाथ में है, ये तो बताया नहीं गया हमें आज तक। इसका मतलब ये है कि एक तरफ से हुकूमत कर्जे उतारने पर लगी होगी और दूसरी तरफ कर्जे लेने पर महंगे कर्जे लेने पर यानी काम कर रही होगी। अब जब आप मुझे ये बताइए जब हम महंगे कर्जे लेने शुरू कर देंगे तो हमारा मुल्क जो है ये जो कर्जे कम करने की बजाय वो तो ज्यादा कर्जों में डूब जाएगा। अब जब बिल जब नाफज किया जाएगा तो अब आप देखिए ना, अभी हुकूमत ने तो बहरहाल IMF को ये यकीन दहानी कराई है कि जी हम आप देख लीजिए हमने जो है इब्तदाई तौर पर काम मुकम्मल कर लिया है, हमने कैबिनेट से जो बिल मंजूर करवा लिया है और उसके बाद फिर $50 करोड़ की किस्त जो है हमें मिली है। अब मुझे बताइए जब हुकूमत इस बिल को नाफज करेगी तो उससे संगीन नताए तो बरामद होंगे, यहां तक कि आपका जो जौहरी प्रोग्राम वो भी मुतासर होगा। कैसे होगा मैं इसका भी आगे चलकर आपको बताऊंगा। पुलिस और सरकारी मुलाजमीन को तनख्वाह देने के लिए भी हमारे लाले पड़ जाएंगे हमारी हुकूमत को, लोग इस तरफ तवज्जो जा नहीं रही इसकी। फिर मैं आपसे एक और चीज कर दूं, इसमें मैं जो फिक्र आपसे कहने लगा उससे जरा गौर से सुनिएगा। इमरान खान 22 साल मेहनत के बाद हुकूमत के 22वें वजीर आजम बने हैं और IMF का भी ये हमारे मुल्क के अंदर 22वां प्रोग्राम है। ये 22 का अदद जो है पता नहीं कितनी क्यामत ढाएगा हमारे लिए, हमें तो इसका पता नहीं चलता। لیکن اب آپ دیکھیے گا اس سے آپ حکومت کی جو ہماری موجودہ حکومت ہے اس کی کارکردگی کا پچھلے ڈھائی سال سے آپ اندازہ کر لیں, یعنی آپ مکمل طور پہ ہماری حکومت جو ہے افراط زر قابو میں ناکام ہو چکی ہے, ابھی سے زیادہ ٹرین اور اس کا گزر چکا ہے. اب سٹے کی نجائز کمائی کو چھپانے کے لیے سینکڑوں جعلی اکاؤنٹس کھلے ہوئے ہیں, حکومت کی ناک کے نیچے سارا دھندا ہو رہا ہے. اب پچھلے چند دن پہلے, دو دن پہلے, ہفتے کے روز ایف آئی اے نے ان اکاؤنٹس کو منجمد کرنے کا حکم جاری کیا ہے, جبکہ اس کو حکم کے آنے سے پہلے ان تمام اکاؤنٹس سے رقوم نکلوا لی گئی ہیں. اب آپ مجھے یہ بتائیے کہ حکومت کو ان اکاؤنٹ ہولڈر کی تفصیلات کا پہلے علم کیوں نہیں ہو سکا, جبکہ بینک اکاؤنٹس کھولنے سے پہلے وزارت خزانہ کی طرف سے جاری کرتا تمام ہدایات پر عمل کرنا بہت ضروری ہے. میں اور آپ بھی اگر اکاؤنٹ کھلوانا چاہیں تو ہمیں اسپیشل ایک پرفارم فل کرنا پڑتا ہے, اس کے بعد جا کر اکاؤنٹ کھلتا ہے. اب جن اکاؤنٹ سے رقوم نکال لی گئی ہیں ان کے خلاف اب تک آپ کو کاروائی عمل میں کیوں نہیں لائی گئی؟ عمران خان کو حکومت سنبھالتے ہی اس مشکل سے وقت نکلنے کے کئی قابل عمل راستے بتائے گئے تھے, بلکہ میں نے بھی ذاتی مشورے بھی کئی دیے تھے انہیں اس معاملے میں. اب مجھے یہ کہنے دیں کہ حکومت کا دراصل منشا ہی یہی تھا کہ آئی ایم ایف کے پاس ضرور جانا ہے. میں یہ کیوں کہہ رہا ہوں, آئیے میں اس کا آپ کو ایک ثبوت دیتا ہوں. جب حکومت یعنی عمران خان نے جب حکومت سنبھالی, آپ کو یاد ہوگا کہ انہوں نے اپنا پہلا وزیر خزانہ جو تھا اپنا اسد عمر کو بنایا. وہ اسد عمر خود ٹی وی پہ آ کے کیا کہتے ہیں, ان کا بیان دیکھ لیں آپ, آج یو ٹیوب پہ ان کا بیان موجود ہے. انہوں خود ٹی وی پہ ایک انٹرویو میں کہا کہ میں نے آئی ایم ایف کے ساتھ چار پانچ میٹنگ کے بعد جب ان کی کڑی شرائط کو جب میں دیکھ لیا, بھانپ لیا, پھر میں نے آ کے عمران خان کو آئی ایم ایف سے دور رہنے کا مشورہ دیا. لیکن انہوں نے یہ کہا کہ میں نے پھر ان کو یہ طریقہ کار بھی بتایا کہ ہم آئی ایم ایف سے باہر رہ کے اپنی مشکلات پہ کیسے قابو پا سکتے ہیں. کراچی کے تاجر جو تھے, لاہور کے جو تاجر تھے, اس طرح چاروں صوبائی حکومتوں کے جو بڑی بڑی تاجر کمیٹیاں تھیں, اس سے بھی بڑی میٹنگ ہوئی سر ان کی اصل عمر کی. جنہوں نے کہا تو انہوں نے کہا کہ بہت سی ایسی باتیں ہیں کہ ہم آئی ایم ایف سے دور رہ کے اپنے اس بحران پہ قابو پا سکتے تھے, لیکن اس نے کہا کہ مجھے نہیں پتا کہ عمران خان پہ کون سی ایسی طاقت تھی, کون سی قوت تھی جو اس کو مجبور کر رہی تھی کہ اسے آئی ایم ایف کے پاس ضرور جانا ہے. پھر انہوں نے کہا کہ میری ڈیوٹی یہ تھی کہ میں نے ضروری اقدامات کی نشاندہی کر کے اس بحران پہ قابو پانے کا جو مشورہ دیا تھا, اب آئی ایم ایف کے پاس عمران خان کے جو گئے ہیں اس میں میری ذمہ داری نہیں بنتی. گویا دوسرے الفاظ میں انہوں نے اپنے منصب سے مستعفی ہونا قبول تو کر لیا, اب وہ انہوں نے استعفیٰ دے دیا تھا, لیکن بہرحال اقتدار کا چسکا ایسا ہے کہ چند ماہ دور رہنے کے بعد دعا سلام پھر سے شروع ہو گئی, اور پھر وہ اسی طرح پہ انہوں نے دوسری وزارت قبول کر لی. اور وہ کیونکہ دوسری وزارت انہوں نے اس لیے قبول کر, انہوں نے وزیر خزانہ بنانے کہا گیا تھا لیکن انہوں نے انکار کر دیا. انہوں نے کہا کہ میں یہ جتنا بھی ہوگا تاریخی طور پہ الزام وہ مجھ پہ آئے گا, تو میں نہیں چاہتا کہ میں الزام اپنے سر پہ لوں. انہوں نے دوسری وزارت قبول کر لی. اب وہ بھی اپنی آنکھوں سے اس پاکستان کے مالیاتی بحران کو دیکھ رہے ہیں. اب آپ میں نے آج اس سے بتایا نا کہ میں آج آپ سے ثبوت سے فیکٹ اینڈ فگر سے بات کروں گا, تاکہ آپ کے سننے والے جو ہیں وہ یہ نہ کہیں کہ ہم اپنی طرف سے کوئی ایک لفظ بھی اس میں شامل کر رہے ہیں. دراصل اب اسٹیٹ بینک اس آرڈیننس کے بعد پاکستانی آئین اور عدالتی بندش سے مادر کی طرح آزاد ہو جائے گا, اور آئی ایم ایف کی مرضی سے یہ بننے والا قانون ایک نئے وائس رائے کی صورت میں پاکستانی قسمت کا فیصلہ کرنے میں آزاد ہوگا. صرف چند برس پیچھے جا کر دیکھیں تو اگر آپ کو میں آپ کو اشارہ کر دوں آپ کو, ہاٹ منی کے قانون کے مطابق 2018-19 میں غیر ملکی تفصیلات جو تھیں اس پر کمیشن کا سلسلہ شروع ہوا تھا, تو آپ دیکھیں اس زمانے میں اربوں روپے کا لین دین ہوا. اس وقت کے غیر ملکی باشندوں نے اس قانون کی آڑ میں اربوں روپے بنائے, لیکن کسی کی مجال نہیں کہ اس مجرمانہ جرائم کی تحقیقات کر سکے. ہمارے ملک کا خزانہ لوٹ لیا گیا. بد نصیبی یہ ہے کہ ہمیں اتنی بھی اجازت نہیں ہے, ہمیں مجاز نہیں کہ ان کے خلاف ہم تحقیق کر سکیں, انہیں قانون کے دائرے میں قانون کے شکنجے میں کھڑا کر سکیں. اب اگر یہ قانون نافذ ہو جاتا ہے جو ترمیمی بل ہے جو کہ تقریباً نافذ ہونے جا رہا ہے, تو اب تو کوئی کیٹاگوریکلی اس میں لکھ دیا گیا ہے کہ کوئی ادارہ یا فرد اس بات کا مجاز نہیں کہ اسٹیٹ بینک کے گورنر یا ڈپٹی گورنر سے یا سینئر ایگزیکٹو سے کوئی سوال بھی کر سکے. تحقیقات تو بہت دور کی بات ہے. میں یہاں بہن آپ کو یہ بھی بتا دوں کہ ملک میں پہلی مرتبہ اس قانون واضح طور پہ نام لے کے یہ چیزیں بتائی گئیں جس کا میں نے ابھی آپ کے سامنے ذکر کیا, یعنی گورنرز, ڈپٹی گورنرز, سینئر ایگزیکٹو جو ہیں وہ کسی قسم کی تحقیقات سے مبرہ کرا دیے گئے ہیں. خدا کا کہہ رہا ہے یہ کیا ہو رہا ہے, کوئی ان سے کسی بھی قسم کا سوال نہیں پوچھ سکتا. گویا ان کو ہر کام کرنے کی مکمل آزادی ہے. آپ ملک کے وزیر اعظم دوسرے اداروں کے سربراہوں کو بلا کر سوالات و تحقیقات کر سکتے ہیں، لیکن اسٹیٹ بینک کے کسی بھی سینئر ایگزیکٹو کی طرف انگلی بھی نہیں اٹھا سکتے آپ. میں اور بھی آپ سے عرض کرتا ہوں کہ اس زمانے میں ایک اور بھی کیس بھی چل رہا ہے، کیس بی بینک، جس کو 1000 روپے میں فروخت کر دیا گیا تھا. اس کی تحقیقات کا ہاں اس کی تحقیقات معاملہ چل رہا تھا، اب وہ بھی اس قانون کے تحت اس کی تحقیقات بھی بند ہو جائیں گی. میں آپ کے توسے سے بہن آپ کے ناظرین کو یہ بھی بتانا چاہتا ہوں کہ کل کلا اگر آئی ایم ایف اس کا بننے والا ذیلی ادارہ اسٹیٹ بینک اس قانون کے تحت وزیر اعظم اور ہماری فوج کے سربراہ کو یہ حکم دیں کہ پاکستان کا انڈیا کے ساتھ الحاق کیا جائے، یا کنفیڈریشن بنا دی جائے، یا فیڈریشن بنا دی جائے، یا اس کو بھارت کا تفیلی ملک بنا دیا جائے خاک و بدن، تو کیا آئی ایم ایف کا یہ مطالبہ ہم مان لیں گے؟ کیا پاکستانی عوام ایسا کرنے دیں گے؟ کیا وہ جو ہمارے اس نیوکلیئر کے جو محافظ ہیں کیا وہ یہ پسند کریں گے؟ یہ ایسا ہو سکے گا؟ کبھی نہیں ہو سکے گا. تو یہ ہے سوشل جو انتشار جس کی میں بات کر رہا ہوں، اور وہ چاہتے ہیں کہ سوشل انتشار جو ہماری دشمن قوتیں ہیں ہمارے ملک میں سوشل انتشار ان کے حق میں ہے. آپ مجھے یہ بتائیے، آپ خود سوچئے کہ کل کلا اگر آئی ایم ایف جو ہے اب اس قانون کے تحت وہ اسٹیٹ بینک کے گورنر سے کہتی ہے کہ بھی جو نیوکل یا میزائل جو پروگرام ہے اس کی تفصیلات ہمیں بتائی جائیں، کیا ہم تفصیلات دیں گے ان کو؟ پھر میں ایسا سوال کرتا ہوں، کیا پاکستانی عوام آپ اور میں ایسا کرنے دیں گے؟ اس کے حق میں ہوں گے؟ قتل نہیں ہوں گے. کیا انہوں نے کل یہ مطالبہ کر دیا کہ آپ اپنا جو نیوکل پروگرام جو میزائل سے ٹیپ کر دیں؟ تو کیا ہم ساتھ اتنے بڑا دشمن جو بیٹھا ہوا اس کی موجودگی میں یہ کام کر سکیں گے ہم؟
صحیح.
جو آج اس ہماری جوہری طاقت ہونے کے باوجود وہ ہمارے ملک میں بدماشی اور جو دہشت گردی کی وجہ سے باز نہیں آ رہا. پھر اس قانون کے تحت جو عبارت ہے اس کے مطابق اسٹیٹ بینک سے معیشت کے بارے میں عالمی مالیاتی اداروں کو، اسٹیٹ بینک جو ہے تمام عالمی مالیاتی اداروں کو تمام معلومات دینے کا پابند ہوگا، چاہے اس کا تعلق پاکستان کے حساس معاملات کے ساتھ بھی کیوں نہ ہو. اسٹیٹ بینک یہ کہہ کر انکار نہیں کر سکتا کہ یہ اسٹیٹ سیکرٹ ہے، یہ سیکرٹ ہم پاکستان میں بھی کئی اداروں سے شیئر نہیں کر سکتے کیونکہ اس کا تعلق جو ہے پاکستان کی داخلہ اور خارجہ سلامتی کے ساتھ متعلق ہے. اب آپ خود جانتے ہیں کچھ معلومات تو ایسی ہیں جو کہ کابینہ کے سامنے بھی آشکار نہیں کی جا سکتی، صرف دو چار حکومتی اہلکاروں کے ساتھ کسی اس کا ذکر تک نہیں کر سکتے ہم. اس لیے ہم یہ نہیں کر سکتے، نہ ہم کسی معلومات کسی کو دے سکتے ہیں، لیکن قانون کے تحت یہ جو قانون نیا بن گیا اس کے تحت مالیاتی ادارے کسی بھی وقت کوئی بھی معلومات کسی بھی معلومات کا مطالبہ کر سکتے ہیں، تو اسٹیٹ بینک جو ہے اس کو انکار کرنے کا مجاز نہیں ہوگا. اس نئے قانون کے غالبا آرٹیکل جو میں نے ذکر کروں آرٹیکل 46B کے تحت اسٹیٹ بینک اس بات کا مجاز ہے، میں آرٹیکل نمبر 46B کہ وہ تمام بین الاقوامی اداروں کو مطلوبہ معلومات فراہم کرنے کے بعد ملک میں کسی کے سامنے جواب دہ نہیں ہوگا.
یا اگر گورنر ایک دفعہ تو کابینہ کے سامنے سال میں پیش ہوں گے نا؟
دیکھیے ہمارے جو لوگ روز پیش ہوتے ہیں انہوں نے ان کا کیا کر لیا؟
I agree.
اب سوچنے کی بات یہ ہے کہ آخر یہ کیوں کیا گیا. میں آپ کی طرف سے جو سوال آنے والا ہے جو آپ کے ذہن میں آپ کے منظر بات کہتا ہوں کہ آخر یہ کیوں کیا گیا، میرے نزدیک ٹائمنگ بہت اہم ہے بہن. یہ غور فرمائیے گا اس بات پہ. آپ کو پتا ہے کہ پچھلے دنوں 12 مارچ کو حفیظ شیخ اور یوسف گیلانی کا سینٹ میں انتخاب کا جو آپس میں مقابلہ تھا اس میں حفیظ شیخ جو ہار گئے اور یوسف گیلانی جیت گئے. اب حفیظ شیخ سینٹ میں شکست کے بعد انتہائی دل برداشتہ اور زخم خوردہ ہو گئے، حالانکہ باوجود وزیر اعظم عمران خان کے انہوں نے وزیر نے کہا کہ آپ اسی منصب پہ برقرار رہیں گے. عمران خان نے یقین دانی بھی کرائی ہے لیکن اس کے باوجود ان کو اپنا مستقبل جو ہے وہ تاریخ نظر آ رہا ہے. اور اس وقت وہ اگر میں یہ کہوں کہ اقتدار کی تلوار پر ننگے پاؤں چل رہے ہیں، ننگی تلوار اور ننگے پاؤں چل رہے ہیں. اس کی وجہ یہ ہے، میں نے الفاظ اس لیے استعمال کیے ہیں سخت الفاظ کیونکہ چیف جسٹس صاحب نے بھی اپنے ایک مکالمے میں یہ کہا ہے کہ اب ہونا تو یہ چاہیے کہ ہماری وزیر خزانہ کو جو ہے ان کو شکست کے بعد ہٹ جانا چاہیے، ہمارے جو مشیر وزیر ہٹ جانا چاہیے. اب آئی ایم ایف کو میں جو ٹائمنگ بات کر اب آئی ایم ایف کو اس بات کا خدشہ ہے कि हमारे ये दोनों मुलाजम यानी गवर्नर स्टेट बैंक रजा बाकर और वी शेख जो है इनको इनके मुनासिब से हटा ना दिया जाए। इसलिए आईएमएफ ने उजरत में इस कानून को इमरान खान से मंजूर कराने को कहा, जिसकी तामीर उन्होंने 9 मार्च को अपनी कैबिनेट मंजूरी करके उन्हें दिलवा दी। और सारी कौम को उन दिनों क्योंकि सेनेट के इंतखाब में बुरी तरह उलझा कर रखा गया, सारी कौम को सेनेट का बुखार चढ़ा हुआ था, इसलिए ये खतरनाक कानून की भिनक भी नहीं पड़ने दी कौम को कि भाई 9 मार्च को ये क्या हो गया, ये क्या क्यामत आ गई हमारे मुल्क के अंदर,
यानी पब्लिसाइज नहीं किया, इस पर डिबेट नहीं होने दी।
लेकिन इससे भी हुकूमत की इस चालाकी का और बदयाती का पता चलता है। अगर हुकूमत फिर होती इस काम में तो क्या इन दिनों में क्या हमारे टीवी बंद हो गए थे, अखबार बंद हो गए थे, क्या हमारे वजरा रोजाना की जो बयानबाजी जो कर रहे थे क्या वो खत्म कर दिए गए थे? ऐसी कोई बात नहीं थी। अब इस कानून की मुखालफत में अवामी दबाव या बड़े पैमाने पर जो सियासी इंतजार जो फैलेगा तो मैं बता दूं क्या करेंगे, यकीन आईएमएफ जो है वो ऐसा करेगी इन दोनों अफराद को, जब बहुत ज्यादा हमारे मुल्क में हंगामे शुरू हो जाएंगे तो हमारी जो आईएमएफ है वो इन दोनों अफराद को वापस बुला लेगी और फिर उनके मुतबादल अपने दूसरे घोड़े मैदान में उतार देगी। ये क्योंकि हमेशा से आपको पता है ये रहा है मामला हमारे मुल्क में, तो आपको पता है कि वज़ीर आज़म भी जो है वो भी इंपोर्ट किए जाते हैं। क्या हम मोइन कुरैशी को भूल जाए, जो मोइन कुरैशी को अमेरिका से बुलाया गया, सारे पाकिस्तान में कोई आदमी नहीं मिला और मोइन कुरैशी को अमेरिका से बुलाया गया, आईएमएफ वो भी आईएमएफ के आदमी थे। अब वो इनके जब आईएमएफ जो है यानी कौम का गुस्सा दूर करने के लिए इनको हटा देगी और बड़ी जय जय होगी, बड़ी जय जयकार होगी, देखिए जी अवामी दबाव काम आ गया, इन दोनों को हटा दिया गया। लेकिन भाई आदमी अपराध हटाने से मसला नहीं बनेगा, इस कानून को खत्म करने से मामला हल होगा। अब वो क्या जब अपने दूसरे घोड़े मैदान में उतार देंगे और इस तरह जिस तरह ये दोनों अफराद मुल्क में हेलीकॉप्टर के जरिए इमरान खान ने उन्होंने लैंडिंग की थी, उसी हेलीकॉप्टर से वापस इनको अपने बच्चों के बाद दुबई अमेरिका पहुंचा दिया जाएगा, इन्हें फिर किसी और मुल्क का गुलाम बनाने का मिशन सौंप दिया जाएगा।
बहुत शुक्रिया सर, बहुत शुक्रिया। अभी जब आप बात कर रहे हैं हफीज शेख साहब हैं तो इसी मुल्क के सपूत, बाकर रजा इसी मुल्क के सपूत, मुझे बल्कि बेख्तियार अरशद समी जो अदनान समी के बाप हैं, अदनान समी ने आपको बताइए कि अब इंडिया की सिटीजनशिप हासिल कर ली हुई है, ब्यूरोक्रेट भी रहे, पाकिस्तान के पैसे के ऊपर रज के दुनिया की सैर की, ऐश किया, इसी कौम के सपूत, मगर इंसान ही बिका करते होते हैं। मैं एक छोटी सी ब्रेक लूंगी मगर उससे पहले रजा बाकर साहब जो पाकिस्तान के स्टेट बैंक के इस वक्त के गवर्नर हैं उनके बारे में मेरी नज़र से ये गुजरा, इफ आई एम रॉन्ग सर मुझे करेक्ट कीजिएगा, कहते हैं कि इनको रोमानिया के भी नामजद किया गया था और रोमानिया की मईशत 0.2 पर पहुंची तो आईएमएफ ने रजा बाकर को रोमानिया से निकाल कर मिस्र भेज दिया। मिस्र की जीडीपी उस वक्त के लिहाज से जब इनको अपॉइंट किया गया था तो 6 थी रोमानिया की और फिर जब इन्होंने अपना काम मुकम्मल किया 6 से 0.2 पे ले गए, फिर इनको रोमानिया से निकाला बाकर रजा बाकर को तो उसके बाद इजिप्ट भिजवाया गया, जब ये इजिप्ट में अपॉइंट हुए तो उस वक्त इजिप्ट की जीडीपी 5.2 थी और यानी 5.2% तक थी और फिर वो कहते हैं कि बाकर साहब की रजा बाकर की मौजूदगी में ये जीडीपी 5.2 से घट के 0.1 तक पहुंच गई। उन्होंने जाहिर है पाकिस्तान की जीडीपी जो अब आप बेहतर इसको कर सकते हैं, हमने थोड़ी सी ब्रेक भी लेनी है, 5.8 से गिरकर -0.4 तक पहुंची है और अल्टीमेटली जनाब रजा बाकर साहब ने गिरवी रखवा दिया इसी मुल्क में पैदा हुए। मैं एक ब्रेक लेती हूँ, वापस आती हूँ एक चिड़िया के किस्से के साथ।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
कोविड-19 की वैक्सीन है और आप?
मुझे कैसे पता चलेगा कि कोविड-19 की वैक्सीनें महफूज हैं?
जब भी कोई नई चीज आती है तो सवालात का जहन में आना आम बात है। हम आपको आगाह करना चाहते हैं कि हेल्थ कैनेडा सिर्फ उन वैक्सीनों की मंजूरी देता है जो महफूज, मुअस्सर और आला तरीन मैयार की हामिल होती हैं। कैनेडा अपने आला मैयारात और सख्त गिर वैक्सीन के जायजे के अमल की बदौलत दुनिया भर में जाना जाता है। कोविड-19 की वैक्सीनों के बारे में canada.ca/covidvaccine पर मजीद मालूमात हासिल करें। हुकूमत कैनेडा की तरफ से एक पैगाम।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आता है इनके, आपको फाइनेंसिंग का बंदोबस्त दिया जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का अरेंज हो जाएगा। $228 से $1,000 महीना कैसे बचा सकते हैं, कॉल हैरिसन नाउ 6472281000 हैरिसन ऑफ मेजेस्टिक मॉर्गेजेस।
एशियन फूड सेंटर 9057931338। आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टेबल्स, ब्रेडरियन एग, बेवरेज एंड कंफेक्शनरी, ब्रांडेड फूड्स, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। ऑर्डर नाउ फॉर इन स्टोर फ्री पिकअप 9057931338। होम डिलीवरी इज ऑल्सो अवेलेबल। एशियन फूड सेंटर 9057931338। एशियन फूड सेंटर। कर ले नाम को या फिर रिश्तेदार ना हो, हर काम सफर को पार करो।
तीन दुश्मन घर में घर हो के दादा,
हर काम सफर को पार करो।
बरसों से जाना पहचाना काबिल एतमाद नाम रियल एस्टेट की किसी भी जरूरत के लिए कॉल कीजिए 6478986245 6478986245 सिटीज के रियल एस्टेट की।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजर्बा और एक भरोसा मंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659 6479235659। लाइसेंस नंबर 10530।
Boasted Chicken, world's best spicy chicken al bag style. Best chicken sandwiches in GTA, 50% less greasy and oily. Boasted Chicken is located at 1758 Lawrence Avenue East at Victoria Park. Delivery available with Uber, DoorDash, Skip the Dishes. Business opportunities available. For more information, call 647-748-3444. That is 647-748-3444.
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color fabric, golden ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप या आपकी फैमिली डेथ, डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ के प्रदीप जी का नाम याद रखिएगा 4168945872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँ।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडर राइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 4168945872।
और हर ट्यूसडे को मेरे टॉक शो में जरूर शामिल हो।
अगर आपके घर में बेड बग्स हैं या किचन में कॉकरोचेस हैं या बेसमेंट में चूहे दौड़ते फिर रहे हैं तो उसके लिए एक ही नाम याद रखिए, बायोकैम पेस्ट कंट्रोल। हम आपको बेहतरीन क्वालिटी की सर्विस बेहतरीन रेट्स पर फ्राहम करेंगे। उसके लिए डायल कीजिए 4167476600 या मुझसे यानी आलिजा से डायरेक्ट रابطہ कीजिए 6478484020
जी साहब, मैंने आपसे कहा ना कि ये पाकिस्तानी बच्चे पाकिस्तान में पैदा हुए और यकीन इनके खानदान के बाकी अफराद पाकिस्तान में होंगे। और वो कहते हैं कि इंसान अपनी इज्जत की हिफाजत कर सकता है। वो एक मुझे कहावत याद आई, एक वाक्य याद आया, चिड़िया का किस्सा। कहते हैं एक चिड़िया और एक चिड़ाना एक दरख्त की शाख से बैठे हुए थे। दूर से एक आदमी आ रहा था, बड़ा सूटेड बूटेड साफ सुथरा शफाफ आदमी आ रहा था। चिड़िया ने चिड़े से कहा कि चिड़े उड़ चले, इसने हमें मार देना है। चिड़ा कहता था एक शक्ल से कितना अच्छा लग रहा है, उसके हाथ में भी कुछ नहीं पकड़ा हुआ, ये मतलब शिकारी नहीं है, ये शरीफ आदमी है। चिड़िया ने फिर चिड़े से कहा कि चिड़े उड़ चले, ये इंसान है, इसने हमें निशाना बनाना और इसे हमें मार देना है। चिड़े ने फिर उसको चिड़िया को समझाया कि तुम उसकी हालत देखो, उसका हुलिया देखो, शरीफ आदमी है, ये शिकारी नहीं है। खैर जनाब, वो शख्स करीब आया, उसने निकाला और फायर किया और चिड़ा मर गया। खैर चिड़िया बादशाह वक्त के पास पहुंची और उस शख्स को भी बुला लिया गया। पूछा, हाँ भाई क्या? उसने कहा कि बादशाह सलामत, इस तरह हम शाख पे बैठे हुए थे, मैंने चिड़े को कहा भी, मगर चिड़े ने कहा था मुझे कि इसका हुलिया देख, ये बिल्कुल ऐसा शख्स नहीं है कि जो शिकार करेगा हमारा या हम पे तीर चलाएगा या गोली चलाएगा। बादशाह ने उस शख्स और अल्टीमेटली इसने यही हरकत की, एकदम से इसने अपना पैंतरा बदला, करीब आया, इसने गोली चलाई, मेरा चिड़ा मर गया, मैं अकेली रह गई। बादशाह ने उस शख्स से पूछा, हाँ भाई? उस शख्स ने बिल्कुल इकरार किया, साहब ऐसे ही हुआ। खैर बादशाह ने चिड़िया से पूछा, हाँ चिड़िया बीबी, इसने तो इकरार कर लिया, अब तुम बताओ इसकी क्या सजा होगी? चिड़िया कहने लगी, कुछ भी नहीं, इससे कहें कि जो काम ये करता है हुलिया भी वैसा बनाए, ये दोहरा हुलिया मत रखे कि शक्ल से ये कुछ और नजर आए और हकीकत में ये शिकार करने के लिए निकला हो। ये सारे के सारे पाकिस्तानी सपूत हैं। मैं बल्कि पढ़ रही थी कि मोस्ट ऑफ देम आईएमएफ के साथ काम किया, बाकर डॉक्टर बाकर रजा बाकर साहब भी आईएमएफ के साथ, वर्ल्ड बैंक के साथ और भी किस किस इदारे के साथ काम किया। बल्कि एक और वही चिड़िया चिड़े वाले वाक्य से मुझे याद आया कि जी इन्होंने बड़ा कॉम्प्रोमाइज़ किया, वहाँ पर तनख्वाह बहुत मिलती थी तो ये तो बिल्कुल नॉमिनल तनख्वाह के ऊपर पाकिस्तान आए हैं। अब हकीकत क्या है वो जनाब हमें समीउल्लाह मलिक साहब बताते हैं। मैं सारे सवाल एकदम से इसलिए कर देती हूँ ताकि जब समीउल्लाह मलिक साहब बात करें तो वो अनइंटरप्टेड गुफ्तगू हो। यकीनन मेरा कंसर्न इस वक्त ये है कि पाकिस्तान के पॉलिटिशियंस हर चीज में इंटरवीन भी बहुत करते हैं। पीआईए को इन्होंने बिठा दिया, स्टील मिल्स को इन्होंने बिठा दिया, कौन से इदारे का आप नाम लेते हैं जिसको पाकिस्तान के पॉलिटिशियंस ने अपनी मदाखलत से नहीं बिठाया। आम आदमी के बारे में बात करें, गरीब आदमी यकीनन पिस रहा है मगर जिसके पास पैसा है वो तो अपना टैक्स तक देने के लिए तैयार नहीं। मुल्क चलेगा कैसे अगर आप टैक्स नहीं पे करेंगे? जिन लोगों के पास पैसा है वो बिना पाकिस्तान को इन्फॉर्म किए खामोशी के साथ पैसा लेकर बाहर निकल जाते हैं। आपने समीउल्लाह मलिक साहब ने फरमाया कि ये जो जब अकाउंट्स को पकड़ा जाने लगा तो रातों रात लोगों ने पैसे निकलवा लिए, वो आपने मावी की रिपोर्ट नहीं पढ़ी कि जनाब मुशरत साहब ने 200 लोगों का नाम दिया जिस बंदे का नाम देते थे और उससे पहले जब तक उसको पकड़ते थे उससे पहले उस बंदे तक खबर पहुंच चुकी होती थी आज तुम्हारे बारे में, और वो तमाम सुपर पावर्स के साथ पहुंच के अपने नाम को उस लिस्ट में से निकलवा लेता था। किसके किसके हाथ के ऊपर खून है? मैं और आप उस शाख को काट रहे हैं जिस शाख में हम बैठे हुए, बिकॉज हमारे अपने अपने मफादात हैं और यही मफादात जब बड़े पैमाने के ऊपर चले जाते हैं तो डॉक्टर बाकर रजा बाकर के अपने मफाद हैं, शेख हफीज के अपने मफादात हैं, पॉलिटिशियंस के अपने मफादात हैं। बट दिस इज सैड, क्योंकि मैं और आप क्या कर सकते हैं। जी जनाब समीउल्लाह मलिक साहब, अब फिर एक दफा आपके हाथ में, सवाल मेरे थे सारे के सारे मैंने किए ताकि मैं आपकी गुफ्तगू को सुन सकूं, समझ सकूं और कहीं मुझको ठंड मिल सके, तसल्ली मिल सके कि कोई होप कहीं है।
गुलाजी ये बहन, आपने जो शुरू में चिड़िया का वाकया सुनाया उस कहानी को मुकम्मल मैं कर देता हूं। जब वो बादशाह के पास वाकया पहुंचा, जब उस शख्स ने इकरार कर लिया कि हाँ मैंने चिड़े को मारा है, तो उसने अपनी गवाही, उसने कहा कि मुझे कुछ सजा देने से पहले मैं एक गवाह भी पेश करना चाहता हूं अपने हाथ में। उसने अपने गवाह के तौर पर एक उल्लू को बुलाया और जब उल्लू आया तो उल्लू ने अपनी चर जुबानी के साथ ये साबित कर दिया कि इस शिकारी को اس چڑیا اور چڑے سے خطرہ تھا, اس نے جان بچانے کے لیے, اپنی جان بچانے کے لیے اس نے چڑے کو مارا.
کیا بات ہے.
اس کے دلائل اس قدر مضبوط تھے کہ اسے اس کو رہا کر دیا گیا اور چڑیا فتح غم سے مر گئی. یہ کہانی کی جب میرا خیال ہے کہ آپ نے اس کو نہیں سنایا تو میں نے کہا کہ میں آپ کے ناظرین کو یہ کہانی بھی پوری کر دوں. اس کے سمجھ بات یہ
ہے سر, اسی لیے تو آپ کے پاس آتی ہوں اپنے مسائل.
گزارش یہ ہے کہ اب یہ جو آئی ایم ایف نے جو ابھی جو ترمیمی بل پاس کروایا ہے, یہ اب پوری قوت کے ساتھ اپنے مقاصد کے حصول کے لیے اندرون ملک میں اکنامک وار کا آغاز کرنے جا رہے ہیں. میں بتا دیتا ہوں کیا وہ اکنامک وار کیا ہو. یہاں اب دیکھیے اس طرح کام شروع ہوگا کہ وہاں قوم کو اپنے خفیہ دشمن کا بھی چہرہ دیکھنے کو ہی نہیں ملے گا. جیسے آپ نے کہا کہ میں کس کے ہاتھ پہ خون تلاش کروں, شہر ہے میں کس کے ہاتھ پہ اپنا خون
تلاش کروں. سارے شہر میں پہنے ہوئے ہیں دستانے.
اب قوم کو خاک بدن ایک خونی انقلاب کی طرف دھکیلا جا رہا ہے. ہم سب جانتے ہیں, آپ بھی جانتے ہیں, میں بھی جانتا ہوں کہ سوویت یونین کو بھی انہیں معاشی مسائل میں الجھا کر اسے سوویت یونین سے روس بنا دیا گیا. اس کے بدن سے چھ ریاستیں بنا دی گئی. اور وہ جو روس, آج کا جو روس ہے, اس کے پاس کوئی ایٹمی قوت کی کمی نہیں آئی. ابھی بھی وہ دنیا کی دوسری بڑی ایٹمی قوت کے ذخائر کا مالک ہے, بلکہ بعض معاملے میں وہ امریکہ سے بھی آگے اس کے ذخائر میں اس سے بھی زیادہ خطرناک چیزیں موجود ہیں میزائل کے حوالے سے. لیکن آج بھی وہ اپنے ہاتھ پاؤں مار رہا ہے. اس کو ایسا لاغر کر دیا گیا ہے کہ وہ اپنی سابقہ حیثیت کی بحالی کے لیے ہر طرف سے ہاتھ پاؤں مار رہا ہے. حالانکہ اس کے بعد اپنا وافر تیل بھی موجود ہے. اب دوسری طرف سے نئے قوانین پر مزاحمت کرانے کے لیے ایف بی آر کو متحرک کر دیا گیا ہے. میں نے کہا نا کہ یہ کیا کریں گے, وار کیا کریں گے. اب ایف بی آر کو متحرک کر دیا ہے. پچھلے چار دن پہلے انہوں نے تمام پاکستانیوں کو یہ حکم صادر کر دیا ہے کہ تمام افراد اپنے ہر قسم کے کاروبار کی مکمل تفصیلات, ان کی متعلقہ جائیداد, فون نمبر, اپنا ٹیکس نمبر ٹی ٹی این اور اس کا 31 مارچ تک جمع کروا دیں. اب اس میں کسی قسم کی کوئی رعایت نہیں دی جائے گی اور ناکامی کی صورت میں بھاری جرمانے اور قید کی سزائیں سنائی جائیں گی اور کوئی فرد اس سے مستثنا نہیں ہوگا. اس کے ساتھ ہی تمام پاکستانیوں کو ہر قسم کے یوٹیلیٹی بلس پر جو دی گئی مراعات تھی وہ ختم کر دی گئی. اور انہوں نے یہ بھی کہہ دیا ہے کہ وتھ ہولڈنگ ٹیکس جو ہے اس کو پوری قوت سے نافذ کیا جائے گا اور اس پر دی گئی رعایت کو بھی ختم کر دیا گیا ہے. اور میں آپ سے یہ اور عرض کروں کہ پاکستان میں جو کام کرنے والے ملکی مالیاتی اداروں کو جو مراعات دی گئی تھی ان کو بھی یکسر ختم کر دیا گیا, جہاں پہ ہزاروں نہیں لاکھوں آدمی کام کر رہے ہیں, جس سے اس بات کا خدشہ یقین کی حدوں کو چھونے لگا ہے کہ بڑی تیزی کے ساتھ اب ملکی سرمایہ جو ہے باہر کے ملکوں میں منتقل ہونا شروع ہو جائے گا. اس کے ساتھ ہی حکومت نے دیکھیے بجلی کے بلوں میں 7.5% کا اضافہ کرنے کی مجاز بھی بن گئی ہے, نوید بھی سنا دی ہے جس کا اعلان ہو چکا ہے. اب اس 7.5% سے پاکستان عوام کی جیب سے مزید 156 ارب روپئے مزید وصول کر لیے جائیں گے مہنگی بجلی کے باوجود بھی, اور سنتوں کو بھی بجلی کے بھاری بلوں کے اضافے سے گزرنا ہوگا, جس سے یقیناً ہماری جو ایکسپورٹ کا جو چڑھتا ہوا جو سورج ہے دوبارہ غروب ہونا شروع ہو جائے گا, جس کے نتیجے میں یقینی بات ہے کہ صنعتیں بند ہوں گی, تباہ کن بے روزگاری پیدا ہو جائے گی اور اس ملک کو انتشار میں مبتلا کر کے اس کی آڑ میں اپنے دوسرے مقاصد کے حصول کا مکرو مشن شروع کیا جائے گا. اب سوال یہ ہے بہن کے ملک میں پہلی 1,00,000 افراد ٹیکس فائلرز ہیں, ان ٹیکس گزار کو 31 مارچ کی تلوار کا نشانہ بنانے کی دھمکی کیوں دی گئی ہے؟
اور وہ کروڑوں بے شمار لوگ, چاہے چینی مافیا ہے چاہے کوئی اور مافیا, بے شمار لوگ ٹیکسز پے نہیں بھی تو کرتے نا.
اس کی طرف میں آ جاتا ہوں, میں آتا ہوں اس کی طرف بھی. اب میں کہتا ہوں کہ کروڑوں افراد ایسے ہیں جو آپ کے سوال کے جواب میں کہہ رہا ہوں, جو حکومتی نالائکی میں ٹیکس کے نظام میں داخل نہیں کیے جا سکے. اب ٹیکس کے نظام میں آپ نے محنت داخل نہیں کرنا ہے لوگوں کو, یہ تو حکومت کرنا ہے. کیا انہوں نے کنسلٹنگ کی ان کو, ان کو ٹیکس کے نیٹ ورک میں لانے میں کیوں کوتاہی برتی گئی ہے؟ یہ تو مجرمانہ غفلت ہے. کس کی ہے؟ حکومت کی ہے. اس میں یہ حکومت بھی شامل ہے, پچھلی حکومت بھی شامل ہے. اب ان کے بارے میں کوئی پروگرام کیوں نہیں بنا کیا گیا؟ نادرا کے ریکارڈ سے تمام فون استعمال کرنے والوں کی معلومات کیوں حاصل نہیں کی گئی؟ حالانکہ وہاں تو سم ملتی ہے, آپ کے شناختی کارڈ دکھا کے تو آپ کو سم ملتی ہے وہاں پہ. آپ کا
اکاؤنٹ نا, سیاستدانوں نے ہر چیز میں انٹروین کیا.
اب دیکھیے نا, وہ قانون سازی کیا ہوئی, ہم نے کیا کیا آج تک؟ فون کے بلز, ان کے محلات, بے شمار قیمتی گاڑیاں, ملک و بیرون کے سفر کی تفصیلات, یہ کریڈٹ کارڈ پر ہونے والی خرید و فروخت اور اخراجات کے بلز, ان پر شناختی کارڈ کا ثبوت ہر قسم کام آئے گا. ہونا تو یہ چاہیے کہ ہم ٹیکس فائلر, جو بالخصوص تنخواہ دار طبقہ ہے, جو ہر ماہ سرکار کے خزانے میں ٹیکس جمع کروا رہے ہیں اور جو ادارے ٹیکس جمع کرا رہے ہیں, ان کو تنگ کرنے کی بجائے आप जो दूसरे लोग जो टैक्स में नहीं टैक्स नेटवर्क में नहीं उनको आप टैक्स नेटवर्क में लाए। अब बहन इस पाकिस्तानी कौम जो है उसमें सरासीमगी जारी है और इस मसाइल से इस कदर तंग आ चुकी है कि महंगाई का बम कभी भी फटकर सब कुछ भाग ले जा सकता है। हुकूमती इतिहादी जो आटा चीनी माफिया के शुरू में अरबों रुपए डकार चुके हैं, इनके खिलाफ तो खुद काबीना के कई मुजरा भी अपनी रिपोर्ट्स में इनके मुजरिम करा दे चुके हैं। अब क्या वजह है कि वजीर आजम इनके खिलाफ राष्ट्र इकदाम उठाने से गुरेजा है? मान लिया वजीर आजम जो बड़े ईमानदार हैं, लेकिन अब आप देखिए कि जो हो रहा है इनके ईमानदारी उनकी ईमानदारी की दावे पर भी निशान आ गया, उनका इशारा लोग कर रहे हैं उनकी तरफ भी। उनके इर्द अरबों रुपए की यौमिया दिहाड़ी लगाने वाले अब भी क्यों मौजूद है?
सही,
कौम को अब तक क्यों नहीं बताया गया कि खुसरो बख्तियार जिसने 1000 अरब रुपया सब्सिडी नाम के खा लिया? ये मैं जो ये जो फिक्र आपको बता रहा हूं, ये हुकूमत की बनाई हुई जो कमेटी है उसने ही बताया है ये चीजें कि खुसरो बख्तियार ने 1000 रुपए का टीका लगाया कौम को, जहांगीर तरीन ने 325 अरब रुपए का, क्या नहीं जिसको वजीर सेहत बनाया गया था 600 अरब रुपए का टीका उसने लगाया, और अब हाल ही में जो पेट्रोलियम का वजीर नदीम बाबर उसने 346 अरब रुपए सब्सिडी के नाम पर ले उड़े हुए। इनको अब तक क्यों नहीं गिरफ्तार किया गया मुझे बताइए, क्यों नहीं गिरफ्तार किया गया? मैं आपसे यह पूछना चाहता हूं, होता क्या है कि इनको जो है फौरी तौर पर फारग कर दिया जाता है और उस फारग करने के बाद जो इनको जो भेज दिया जाए या तो अपने घरों में चले जाते हैं या इनके खिलाफ कोई मुकदमा चलता ही नहीं, ऐसी बात होती नहीं। मतलब ऐसी बात फिर हम क्या क्या वजीर अजम के बारे में फिर क्या राय रखें? क्या हम खाली ये सुनते रहे कि वजीर अजम बड़ा ईमानदार है, उसने कोई बदतियानी नहीं की और ये पहली दफा आए हैं? भी आपको 2.5 साल हो गया, 2.5 साल आपके हाथों की सब्सिडी गई हुई, ये लोग खा गए, आटा चीनी माफिया खा गया है, दवाइयों का माफिया खा गया है, जो जिंदगी बचाने वाली अद्वियात थी जो अस्पताल में मुफ्त दी जाती थी वो आपने साल हो गया बंद करनी हुई है। एक तरफ आप सेहत कार्ड तकसीम करते हैं, दूसरे उसको सेहत कार्ड को मानता ही नहीं। ये सारी चीजें बहन
गवर्नमेंट चली जाएगी तो पुरानी आ जाएगी, रोम वॉज नॉट बिल्ट इन अ डे। ये जो पाकिस्तान के सिस्टम में प्रॉब्लम्स हैं ये तो एक अरसे, बहुत परवेज मुशर्रफ साहब थे जिन्होंने आईएमएफ को इनकार किया था, खड़े हो गए थे, ठीक हमारे प्राइम मिनिस्टर इस वक्त के वो भी बोलते में तो मतलब ही स्पीक्स वेरी गुड इस्लाम के लिहाज से, वही बात है चिड़िया वाला लिबास आपने पहना हुआ है, मगर आपके इर्द गिर्द सारे के सारे करप्ट लोग चले फिर रहे हैं। मेरा कहने का मकसद ये है कि पाकिस्तान में पॉलिटिशियंस ने इस शाख को काटा जिस शाख के ऊपर वो लोग बैठे हुए हैं, मेरा तो सिर्फ यही कंसर्न है। और अब मेरा कंसर्न ये है कि कहीं कोई इंतखाब होना होता है, कोई कहीं इलेक्शन हो जाए, वो जी एस्टैब्लिशमेंट आर्मी इन्वॉल्व है। आपने टाइमिंग की बात की और मैं कहती हूं दिस इज अ टाइमिंग कि आईएमएफ का ये फैसला होना था 13 तारीख को, 13 मार्च को नरेंद्र मोदी साहब का खत आ जाता है पाकिस्तान को, कौम सारी की सारी उस तरफ को चल पड़ी, हाँ जी मोदी साहब अब सुलह चाहते हैं, अब जी क्रिकेट भी होगी और अब सब कुछ होगा। यानी वो टाइमिंग के हवाले से वो भी बड़ा मानी रखता है कि बिकॉज ही न्यू व्हाट इज हैपनिंग, ही इज ऑल्सो मेंबर ऑफ आईएमएफ, इंडिया का बड़ा रोल है आईएमएफ में, और 13 मार्च को वो खत आ जाता है ताकि कौम की तवज्जो उस तरफ को चली जाए और इस तरफ तवज्जो आई ना। अगली बात जो मैं आपसे ये करना चाहती हूँ कि हमारी आर्मी को हर जगह पे इन्वॉल्व कहा जाता है, क्या बात है कि इस वक्त इस सूरत हाल में जब पाकिस्तान का मालियाती निजाम हमारे हाथ से निकल रहा है और हर चीज के ऊपर बाहर की नजर होगी, वर्ल्ड बैंक की नजर होगी कि पाकिस्तान में फौज को क्या जा रहा है, यहां क्या हो रहा है, यहां क्या हो रहा है, तो अब हमारी आर्मी क्यों नहीं इन्वॉल्व होती?
देखिए
क्यों नहीं वो ये कहते कि ये बिल नहीं पास होना चाहिए या इसको नहीं एक्सेप्ट किया जाना चाहिए, या ये जो बाहर के लोग फॉरनर्स आ जाते हैं पाकिस्तान में नौकरियां करने के लिए, इनकी बजाय पे पाकिस्तान का टैलेंट इस्तेमाल करना चाहिए?
बहन मुझे इस बात की बहुत खुशी हो रही है कि जो मेरी गुफ्तगू का जो बैनस्तूर है उसको आप उससे आप बजहर लोगों को बता रही हैं, मुझे बड़ी खुशी की बात है। जो मेरे दिल की बातें हैं वो लोगों सामने पहुंच रही हैं इस पैगाम के, आपके पैगाम के साथ साथ। मैंने आखिर में जो आर्मी की बात की है मैं पहले उसका जवाब दे दूं, उसके बाद फिर मैं आप किसी सवाल को मैं लेकर आगे चलूंगा। अब देखिए बात यह है कि हमारे मुल्क के अंदर ये जरूर सामने रहा है कि हमारे मुल्क के अंदर जो है कई मार्शल लॉ है, और अगर आप ایمانداری سے اگر آپ جائزہ لیں تو ماشاء اللہ کے دور میں زیادہ ترقی ہوئی ہمارے ملک کے اندر.
صحیح.
ماشاء اللہ ڈکٹیٹر جی نے کہا گیا. میں خدا نے خاصا یہ بات کہا ہے کہ کسی ماشاء اللہ کی حمایت نہیں کرنا چاہتا, نہ کسی کو دعوت دینا چاہتا ہوں, لیکن جو زمینی حقائق ہیں. اور دوسری بات یہ کہ آپ نے کہا کہ یہ ہو جائے گی تو نئی پرانی حکومت آ جائے گی. مسئلہ یہ ہے کہ آپ میری ویب سائٹس کا بار بار تذکرہ فرماتی ہیں کمال مہربانی سے, اس پہ جا کے آپ دیکھ لیں. میں نے مسلسل اس سے بھی کہیں زیادہ نواز شریف کی حکومت پہ زرداری کی حکومت تنقید کی ہے اس معاملے میں, گراؤنڈ ریالٹی کے ساتھ کی ہے. اور میں واحد آدمی ہوں جس نے مطلب یعنی یونیفارم کے اندر لوگوں کو نام لے کے بہت کچھ لکھا ان کے بارے میں, اور وہ اس بات پہ مجھ سے بہت تنگ بھی تھے. اب بات یہ ہے کہ ہمارے ملک کے اندر پہلے سے ایک پروپیگنڈا بہت تیزی سے پھیلا دیا گیا ہے کہ فوج آ جاتی ہے, فوج آ جاتی ہے. آپ دیکھیے, آپ کے پڑوس میں برما کے اندر فوج آئی ہے, اس کے ساتھ وہاں پہ اس ملک میں کیا ہو رہا ہے, ہنگامہ ہو رہا ہے. ساری دنیا کو ڈیموکریسی یاد آ گئی. ان کو اس وقت ڈیموکریسی یاد نہیں آئی جب لاکھوں مسلمانوں کو ذبح کر دیا گیا, ان کے کھالیں اتار دی گئیں, انہیں زندہ جلا دیا گیا. مطلب روہنگیا کے مسلمانوں کے ساتھ کیا سلوک ہوا؟ دنیا کی تاریخ ایسا ظلم ایسا ایسا سانحہ بتا سکتی کوئی؟ اس کے بارے میں کسی نے بات نہیں کی. لیکن ماشاء اللہ اس لیے ان کے خلاف ہے کیونکہ وہ سمجھتے ہیں کہ چین کا انفلوئنس یہاں پہ بڑھ گیا ہے اور چین اس کے پیچھے ہے, اس لیے وہ کیا جائے. یعنی گویا ان کا ہمدردی اس سے اپنے مفادات, پھر بھی اپنے مفادات سے ہے. یہ اپنے مفادات کے لیے عراق کو تحس نحس کر سکتے ہیں, افغانستان کو تحس نحس کر سکتے ہیں, یمن کو تحس نحس کر سکتے ہیں, لیبیا کے قذافی کو ختم کر سکتے ہیں. ایسا ملک قذافی کا ملک جو جہاں پہ 100% عوام جو ہے حکومت سے فائدہ اٹھا رہی تھی.
صرف تعلیم کا نظام بالکل مفت تھا,
جی تعلیم کا نظام مفت تھا, شادی کے نام پہ پیسے, کاروبار کے پیسے دیے جاتے تھے, ہر اولاد کے پیدا ہونے پہ پیسے دیے جاتے تھے. وہ دنیا کی سب سے بڑی خوشحال ریاست بن گئی تھی. اس کے جو سیفٹی ریزرو تھے, اس کے جو ریزرو تھے دنیا میں سب سے زیادہ ہو گئے تھے. اب آپ یہ دیکھیے کہ اس کا انہوں نے کیا حال کیا. عرب بہار کے نام پہ انہوں نے کتنے ملکوں کو تاراج کیا. اب دور نہ جائے, میں اب آپ کو بتاؤں تو اب یہ ہے کہ اس لیے وہ فوج کو انہوں نے اتنا کارنر کیا ہوا ہے کہ فوج چاہتی ہے کہ یہ خود اپنا کام کریں, یہ ننگے ہوتے جائیں. پہلے کیا ہوتا تھا, پہلے
فوج چاہتی ہے, مگر ابھی ڈسکا کا انتخاب ہوا, پولیس ہے جی وہ آرمی ہے. اگر آپ کا سینٹ کا انتخاب ہوا جی, سینٹ کی فیور ہے. اگر سینٹ میں اپوزیشن لیڈر کا انتخاب ہوا تو گیلانی صاحب کو ووٹ مل گئے جی, فوج نے انٹروین کیا ہے. یہ اتنی بڑی صورتحال کے بیچ میں اب فوج کو کیا ہو گیا؟ اب ہمارے جنرل صاحب کہاں ہیں؟ وہ کیوں نہیں کہتے کہ یہ پاکستان کے لیے؟
جس لفظ اب پہ آپ نے زور دیا نا, میں اس پہ اب کو لیتا ہوں. اسی جگہ کہ فوج نے اب یہ فیصلہ کیا ہوا ہے بہت دیر سے کہ یہ جو ہم نہیں چاہتے کہ ان کے گندے کپڑے ہماری لانڈری میں دھلتے جائیں, جو بھی سیاسی حکومت آئے اس کے گندے کپڑے ہماری لانڈری میں دھوئے جائیں. اب وہ قوم بھی دیکھ رہی ہے. اب دوسری بات یہ بہن, میں آپ کو بتاؤں, آپ کے پیغام میں پہلے بھی اور بہت سے آپ کے پروگرام دیکھنے کے بعد مجھے پیغام ملتے ہیں, قوم ان دنوں حکومت کے موجودہ رویے سے بڑی مایوس ہوتی جا رہی ہے. اور یقیناً بات بھی درست ہے, ابھی ہم نے آپ سمجھ یہی تو بات کی ہے. لیکن آپ نے بھی اپنے پچھلے پروگرام میں ایک مایوسی کا اظہار کیا تھا اور کہا تھا دل ٹوٹ گیا ہے. آپ نے فرمایا تھا کہ اس بات سن کر دل ٹوٹ گیا ہے. بہت سے ایسے رویے ہیں جن کو دیکھ کر میری بہن حساس افراد بڑے مایوس اور دلچسپ نظر آتے ہیں. لیکن میں آپ کے توسط سے آج یہ سمجھانا چاہتا ہوں کہ دل کا ٹوٹنا بھلا کوئی آسان بات تھوڑی ہے. کیا یوں ہی اس کی قیمت چکائی جا سکتی ہے؟ دل دنیا کی واحد شے ہے میری بہن, غور سے سنیے, دل دنیا کی واحد شے ہے جس کی قیمت ٹوٹنے کے بعد کئی گنا بڑھ جاتی ہے. قیمت بڑھ جائے اور ایسی بڑھے کہ اندر سے آواز آئے, قرآن کہے انا عند المنکسرت القلوبہم, اللہ کہے ہم تو ٹوٹے ہوئے دلوں میں رہتے ہیں. اب آپ مجھے یہ بتائیں کہ اس مقام کو حاصل کرنے والا کوئی للو پنجو ہو سکتا ہے؟ آپ کیا سمجھتے بہن, یوں ہی مل جاتے ہیں ایسے مرتبے؟ پھر یوں ہی ملے عہدوں کی طرف, پھر ایسے ہی ملے عہدوں کی وقت ہی کیا ہے؟ خام خام ملے مرتبے کی تو کوئی حیثیت نہیں ہوتی, جیسے ہماری گم میں بہت لوگ خام خام ملے ہوئے ہیں. مل بھی جائے تو ایسے مقام کی اہمیت ہی کیا ہے؟ مقام کی وقت, حیثیت, اہمیت, حتیٰ کہ افادین کا اندازہ ہوتا ہی نہیں, ہو ہی نہیں سکتا جب تک کہ درد کی نیلی نیلی آگ میں تب تر محبت کا مجسمہ عشق کے راستے سے ہوتے ہوئے دل کے ٹوٹنے تک کی منزل پر نہ پہنچ جائے.
بہت خوب.
دل ٹوٹنا ضروری ہے میری بہن, لازمی ہے, ناگزیر ہے کہ ٹوٹے دل ہی میں تو انا عند المسکر القلوب ہوں کی صدایں بلند ہوتی ہیں. تخت لگتا ہے, بادشاہ بیٹھتا ہے, فیصلے ہوتے ہیں, کتنوں کی قسمت کے فیصلے, مقدر کے فیصلے. اندر جب دل ٹوٹتا ہے تو ٹوٹنے دیجئے, ہنسیے مسکرائیے اور ٹوٹنے دیجئے, کیونکہ ٹوٹا ہوا دل دل جوڑنا بھی سکھاتا ہے آپ. اور میں آپ سے یہ عرض کر دوں کہ جس دن آپ کو جوڑنا آ گیا پھر کچھ ایسا نہ رہے گا جو آپ نہ کر سکیں. اس لیے میں آپ کو یہ بھی بتا دوں کہ اس حکومت کا تذکرہ جو ہم نے کیے ہیں, اس کے ساتھ جو ہم پہ جو قیامتیں ٹوٹ رہی ہیں, اس کا تھوڑا سا تذکرہ پھر اور کر دوں کہ اب ہماری موجودہ حکومت میں آپ کو یاد ہوگا کہ ہماری اسی حکومت نے کہا تھا کہ ہم پہلے 100 دنوں میں آ کے آئی ایم ایف کے منہ پہ 200 ارب ڈالر ماریں گے, منہ پہ ماریں گے. لیکن یہ کیا کیا, 9 مارچ کو اپنی کابینہ سے نیا ترمیم بل پاس کروا کے سارا اسٹیٹ بینک ہی ان کے منہ کے پر مار دیا. ہاں مجھے یہ بتائیے, آپ کے ایک اس پروگرام کو دیکھنے والے ایک صاحب نے تھوڑا اعتراض کیا, انہوں نے کہا کہ جی میرے کچھ الفاظ پہ انہیں تھوڑا سا رنج ہوا, انہوں نے کہا کہ اتنے شدت پسند نہ بنے. بات یہ ہے کہ میں اس طرف تو میں نے سمجھانے کے لیے یہ بات کہی تھی کہ اس حکومت نے ملک میں سائنسی علمی زرعی اور دیگر علوم کی ترویج کے لیے کام کرنے کا وعدہ کیا تھا, نہیں کیا تھا, سب کے سامنے کیا تھا. لیکن مجھے یہ بتائیے, کیا 23 مارچ کو تقسیم ہونے والے ایوارڈس میں ترجیحات مد نظر رکھا گیا؟ کیا کوئی ایک ایوارڈ بھی علمی سائنسی یا زرعی یا دیگر کسی ادارے کے کام کرنے والے کسی ریسرچ اسکالر کو ملا ہے؟ ہم نے جو ایوارڈ دیے ہیں کن کو دیے ہیں؟ میں یہ نہیں کہتا کہ آپ ان کو ایوارڈ نہ دیں. بھائی آپ کیا یہ جو جن کو آپ نے ایوارڈ دیے انہوں نے ہمارے ملک کی ترقی میں کیا کام کیا ہے؟
سر فنون لطیفہ کی بھی ضرورت تو ہے انٹرنیشنلی ریکگنیشن میں فنون لطیفہ, بٹ یس تمام کے تمام میں جانا دیٹ از رانگ. یعنی آپ نے قوم کو فنٹوش میں مبتلا کیا ہوا ہے اور علمی ترقی اور تعلیمی لحاظ سے کچھ بھی نہیں ہو رہا, دیٹس رانگ. مگر بیلنس کے ساتھ ہر چیز چلتی
ہے. ہاں بیلنس, آپ صحیح بات ہے. میں اس کے اس مثال کے پیچھے سمجھانے کی یہ کوشش کرتا ہوں کہ جس کا آپ نے وعدہ کیا تھا کہ ہم ملک کو نیچے سے گری ہوئی قوم کیسے اٹھائیں گے سائنس میں, زراعت میں, تعلیم میں, ہم نے کیا کیا؟ تو دوسری بات یہ ہے کہ میرے کپتان نے تو عوام سے وعدہ کیا تھا کہ میں اسلامی جمہوریہ کو پاکستان جو جمہوریہ پاکستان کو ریاست مدینہ بناؤں گا.
سر ریاست مدینہ کے لحاظ سے میں صرف یہ نہیں کہتی کہ اسلامک اسٹیٹ اس لحاظ سے, یس سب سے پہلے اسلام کے بیچ میں کس چیز کا ذکر ہے؟ عدل کا ذکر ہے. آپ کا تو نظام عدل ہی صحیح نہیں ہے. تو پہلے آپ ریاست مدینہ جب بنا رہے ہیں تو آپ ان یعنی آپ کی پولیس, آپ کا نظام عدل, غریب آدمی کو تو عدل مل ہی نہیں رہا, وہ تو قیامت کے دن کا انتظار کرتا ہے کہ قیامت آئے گی تو انشاءاللہ تعالی اللہ ہی انصاف کرے گا. تو اللہ کا انصاف سے دنیا میں دنیا نہ کسی نے دیکھا.
اقبال کا نام تو بڑا لیتے ہیں لیکن اقبال کا شعر ہے سبق پر پھر عدالت کا, صداقت کا, شجاعت کا, لیا جائے گا
تجھ سے دنیا کی امامت کا.
ہم نے کیا کیا؟
بالکل صحیح,
ہم نے اسلامی جمہوریہ پاکستان کو ریاست مدینہ بنانے کا دعویٰ کیا. لیکن البتہ میں یہ بھی کہہ دیتا ہوں کہ ان ایوارڈ میں یعنی ریاست مدینہ شاید ریاست مدینہ کے حوالے سے انہوں نے ایک ایوارڈ مولانا طارق جمیل کو بھی دے دیا, مدینہ کا دامن بھی انہوں نے نہیں چھوڑا. کیا جائے,
یہ تو بدلتی دنیا ہے. آپ دیکھیں عربیا کو کتنا چینج کر دیا گیا وقت میں, آپ نے اولمپکس میں ان کی عورتیں آ گئی ہیں اس وقت, جو تبدیلیاں وہاں پہ ہو رہی ہیں یہ ایک شاید انٹرنیشنل فنون لطیفہ ڈیفینیٹلی ہونے چاہیے. اولمپکس میں سعودی عربیہ کو انہوں نے کہا تھا کہ سعودی عربیہ پارٹیسپیٹ ہی نہیں کر سکتا بیکاز ان میں عورتوں کی نمائندگی نہیں ہے, دے براٹ وومن. اب عورت, آپ سعودی عربیہ کا قانون دیکھ رہے کتنی تبدیلی آ گئی ہے. یس میں صرف اتنا, میں آپ سر میری میں جسارت کر رہی ہوں آپ سے یہاں اختلاف کر کے, میں یہ کہتی ہوں ہمیشہ, بلکہ آپ کے نالج میں زیادہ ہوگا, ہمیشہ اسلام کو استعمال کیا گیا. میں بلکہ میرے پاس وہ ڈیٹیل بھی تھی کہ کب کب مختلف لوگوں کو جو کہ حقیقت میں وہ مسلمان امام نہیں تھے, وہ پلانٹڈ امام تھے جن کو جنہوں نے لبادہ اوڑا تھا امام ہونے کا, مگر وہ کسی اور ایجنڈے کے اوپر کام کر رہے تھے. یہ تو سلطان صلاح الدین ایوبی کے زمانے سے ہوتا چلا آ رہا ہے اور آج بھی پاکستان میں یہ چیز ہو رہی ہے.
بین دیکھیے, ہم نے ایسے لوگوں کو بہت ننگا کیا اپنے کالمز کے اندر بھی, پروگرامز کے اندر بھی. میں چلتے چلتے صرف 1.5 منٹ میں آپ کو ایک چھوٹا سا واقعہ سنا دیتا ہوں. تاکہ ہم انسانوں کی آپ کے لیے میرے لیے ہم سب کے لیے خاص طور میرے لیے بس میں بڑی عبرت کا سامان میں موجود ہے. لاس اینجلس کے اندر ایک ڈاکٹر ابراہم تھے, انہوں نے انسانی روح کا وزن معلوم کرنے کے لیے ارادہ کیا. انہوں نے جو دو موت کا نظر کا شکار ہوتے تھے ان لوگوں کے اوپر 5 سال میں 1200 تجربے کیے, ایکسپیرینس 1200 تجربے کیے. اس سلسلے میں انہوں نے شیشے کا ایک بڑا ڈھائی سات ترازو بنایا, وہ مریض کو اس ترازو پہ لٹاتے, مریض کے پھیپھڑوں کی آکسیجن کا وزن کرتے, ان کے جسم کا وزن کرتے, پھر اس کے بعد اس کے مرنے کا انتظار کرتے. مرنے کے فوراً بعد اس کا وزن نوٹ کیا جاتا, تو ڈاکٹر ابراہیم نے سینکڑوں تجربات کے بعد یہ ثابت کر دیا.